कारोबार हुने अपेक्षा छ। कर्णाली एक्सपोमा छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र थाइल्याण्डका उत्पादनको छुट्टै 30 वटा अन्तर्राष्ट्रिय स्थलका साथै सुर्खेतमा लगानी वर्ष जारी रहेको सन्दर्भमा ती देशका उद्योगी, व्यापारी र व्यवसायीसँग लगानीका सम्भावनाबारे अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना महोत्सव अवधिमा गरिनेछ। नगेन्द्र उपाध्यायले आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
थारू जातिको प्रमुख खाद्य परिकार हो ढिक्री। चामल उसिनेर बनाइने ढिक्रीको प्रचार प्रसारका लागि कोइरालीको उदासी पूर्वासीले महोत्सवकै आयोजना गरेका छन्। ढिक्री महोत्सव भए पनि चर्चा भने थरूहट आन्दोलनको हुन पुगेको छ। कार्यक्रममा सहभागी सबै थारू अगुवाले थरूहट आन्दोलन राज्यपक्षले दबाउन खोजे पनि आन्दोलन नरोकिएको बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि सांसद गोपाल चौधरीले कैलाली कञ्चनपुरको सीमांकन विषय नटुङ्गिएर संविधान संशोधनको मुद्दा अघि बढाए त्यसलाई स्वीकार्न नसकिने बताउनु भएको छ। त्यसै नयाँ शक्ति पार्टी नेपाल कैलालीका जिल्ला संयोजक तथा पूर्व सभासद कृष्ण कुमार चौधरीले अधिकारको लड़ाई निरन्तर रूपमा अघि बढ़िरहेको र टीकापुर घटना थारूमाथिको अन्याय विरूद्धको विस्फोट भएको बताउनुभयो। कार्यक्रममा पाहुनाहरूले गाउँवासीलाई आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
प्रतिबन्धित खोलाबाट लुकीछिपी ढुङ्गा गिट्टी तस्करी अझै रोकिएको छैन, यो बाँकेको खबर हो। जिल्लाको कसनापुर, महादेवपुरी लगायत गाविस अन्तर्गत पर्ने विभिन्न खोलामा तस्करी मौलादै गएको हो। सरकारले त्यस क्षेत्रलाई बाँके राष्ट्रिय निकुञ्ज र चुरे संरक्षण क्षेत्र घोषणा गरेर प्रतिबन्ध लगाउँदै आएको छ। तस्करले खोलाबाट ढुङ्गा गिट्टी ओसार्ने कार्य नरोकेको स्थानीय बासिन्दा बताउँछन्। महादेवपुरीका एक स्थानीयले भने सरकारले कागजी रूपमा खोलामा प्रतिबन्ध त लगाएको छ तर व्यवहारमा चाहिँ त्यस्तो छैन, तस्करले सेटिङ मिलाएर ओसार्ने काम गरिरहेका छन्। तस्करले रातको समयमा खोलाबाट ट्रिपर र ट्र्याक्टरको माध्यमबाट ओसार्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ। प्रहरी र वन अनि निकुञ्जका कर्मचारीले थाहा नपाएजे गरेर सेटिङ मिलाइएको आरोप उनीहरूले लगाएका छन्। निमित्त स्थानीय विकास अधिकारी गौरी कुमार श्रेष्ठले ढुङ्गा गिट्टी र बालुवाको तस्करी हुन नदिन जिल्ला विकास समितिले निगरानी राखेको बताउनु भएको छ। प्रहरीसँग समन्वय गरेर रोकथामको प्रयास गर्छ उहाँले भन्नुभयो। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बाँकेमा धानको खरिद मूल्य कहिले तोकिएला?
यहाँको खाद्य संस्थानमा त्यस्तो जानकारी आउने बित्तिकै उहाँले बैठकको आह्वान गर्नुहोला, अनि त्यसपछि बैठक बसेर उपयुक्त निर्णय नै हुन्छ।
लगायत अन्य खबर हामीसँगै छन्, अहिलेलाई व्यापारिक विश्राम।
जिल्ला पशु सेवा कार्यालय बाँकेको सूचना। जिल्ला पशु सेवा कार्यालय बाँके अन्तर्गतका पशु सेवा केन्द्रहरूबाट दुधालु पशुहरूमा खोरेद रोगको निशुल्क खोप लगाउन शुरू भएकाले सम्पूर्ण पशुपालक कृषकहरूमा आफूले पालेका गाई भैँसीहरूमा खोप लगाउन अनुरोध गरिन्छ। जिल्ला पशु सेवा कार्यालय बाँके।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नशा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363389।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
थाहा पाउनुभयो
के कुरा?
सिद्धार्थ बैंकले 7% ब्याज प्रदान गर्ने सिद्धार्थ प्रिमियम मुद्दती खाता ल्याए छ नि।
हो र, सिद्धार्थ बैंकले नै 7% ब्याज दिने भएपछि अरु के नै चाहियो र?
म त आजै गएर 2 वर्ष मुद्दती खाता खोल्छु। अनि तपाईँ नि?
सिद्धार्थ बैंक, तपाईँको समृद्धिको सहयात्री।
खुशीले रंगाऊं पशु
पशुपति पेट्स खुशी का रंग हरू
साधा पनि डाक्टर बिहान पनि डाक्टर दिउँसो डाक्टर राति पनि डाक्टर त्यहाँ त पुरै नगर
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ
चौबिसै घन्टै स्वास्थ्य उपचार गर्नको लागि खेजरा टेलिक्लिनिकमा आउनु पर्यो
आधुनिक सुविधा सम्पन्न चौबिसै घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे भिडियो एक्सरे चौबिसै घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा
रगत दिशा पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ
सम्पर्क फोन नम्बर 081-560-063 खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ पश्चिम डायरी कृष्ण सराय एफएम डटको आरजीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाकी खबर को साथ में
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो वीएमआई ग्रुप को उत्कृष्ट उत्पादन
सरकारले धानको मूल्य निर्धारण गरेको छ सरकारले मोटा धान प्रति क्विन्टल 2070 र मध्यम धान प्रति क्विन्टल 2230 रुपियाँ तोकेको छ बाँकेमा भने खरिद मूल्य कहिले निर्धारण गर्ने भन्नेमा अझै टुङ्गो लाग्न सकेको छैन खाद्य संस्थान अञ्चल कार्यालय भेरीका प्रमुख श्रीमणी खनालको काज सरह भएपछि थप अन्यलता बढ़ेको छ कुराकानी गर्दै मूल्य निर्धारण समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्थ
केन्द्रमा तोकिएको भन्ने कुरा विभिन्न मिडिया मार्फत पनि मैले जानकारी पाएको छु अब खाद्य संस्थान मार्फत यहाँको अञ्चल कार्यालयलाई केही जानकारी आएपछि अनि त्यसपछि बल्ल बैठक बसेर यहाँको लागि तोक्ने विगतको चाहिँ चलन हो र अहिले त्यस्तो जानकारी चाहिँ मैले पाएको छैन यहाँको खाद्य संस्थान मार्फत यहाँको खाद्य संस्थानमा त्यस्तो जानकारी आउने बित्तिकै उहाँले बैठकको आह्वान गर्नुहोला अनि त्यसपछि बैठक बसेर उपयुक्त निर्णय नै हुन्छ
अहिले खाद्य संस्थानका प्रमुख पनि सरुवा भइसक्यो भन्ने सुनिन्छ उहाँ काजमा आउनुभएको फिर्ता भए म भन्ने कुरा पनि गर्नुभएको छ अब कसरी हुन्छ त निर्णय
अब यस्तो हुन्छ अब कार्यालय भनेको एउटा संस्था हो कोही व्यक्ति सरुवा भएर गए पनि एउटा व्यक्तिको जिम्मेवारी सम्हाल्नको लागि अर्को व्यक्ति तोकिएको पनि हुन्छ यद्यपि त्यो जानकारी मलाई छैन उहाँको सरुवा भयो भन्ने विषयमा उहाँ सरुवा हुनुभएको रहेछ भने पनि संस्थानले दिएको निर्देशन यहाँ भएका कर्मचारी जो वरिष्ठ हुनुहुन्छ निमित्त उहाँले त्यो गर्न सक्नुहुन्छ त्यो निर्णय गर्ने विषय पनि भएन त्यो समितिले गर्ने निर्णय भयो त्यसो हुँदाखेरि उहाँको सरुवा भएको रहेछ भने पनि त्यो काम रोकिँदैन यदि केन्द्रले त्यो निर्देशन दिएको रहेछ भने
खाद्य संस्थानले तपाईँहरूले परिपत्र गरेपछि मात्रै हो यो धानको मूल्य चाहिँ निर्धारण गर्ने
अब मैले जानकारी पाए अनुसार खाद्य संस्थानले एउटा सिलिङ चाहिँ दिएको छ अञ्चल कार्यालयलाई यो कार्यालयले यति परिमाणसम्मको धान चाहिँ खरिद गर्नु भन्ने र सायद त्यही आधारमा यहाँको खाद्य संस्थानले मूल्य निर्धारणको प्रक्रिया सुरु गर्छ
तर किसानहरूले व्यापारीहरूलाई धान बिक्री गरिसक्नु भएको छ अब तपाईँहरूले धान चाहिँ व्यापारीहरूबाटै खरिद गर्ने होला
अब हामीलाई आएको निर्देशन अनुसार हामीले काम गर्ने हो यहाँ निर्देशन आयो भने हामी कति पनि ढिलो नगरिकन हाम्रो तहबाट गर्नुपर्ने काम गर्छ
यसको संयोजक पनि हुनुहुन्छ मूल्य निर्धारण समितिका तपाईँले निर्देशन पर्खने हो खाद्य संस्थानको
निर्देशन पर्खिने भन्दा पनि त्यो सिलिङमा आइकन खाद्य संस्थानले त्यो प्रक्रिया सुरु गर्दैन
भनेपछि अब कहिले आउला त तपाईँ पर्खेर
प्रतीक्षा गरौँ केन्द्रमा भइसकेको छ भने यहाँ पनि छिटै आउला
बाँकीमा कहिलेसम्म आइपुग्छ भन्ने अनुमान छ केही
त्यो मेरो हातमा भएन खाद्य संस्थानले कहिले त्यो सिलिङ पठाउँछ त्यो जानकारी आइसकेपछि बल्ल हाम्रो जिल्ला तहको निर्णयको बाटो चाहिँ खुल्ला हुन्छ
प्रचलन के छ सरकारले केन्द्रबाट तोकेको जति मूल्य तोकेको छ त्यही बाँकी जिल्लामै तोक्ने त्यस्तो हुन्छ कि अथवा अलि बढी चाहिँ तोक्ने चलन छ
अब त्यो समितिमा छलफल भएर अब सबैको राय सुझाव अनुसार त्यसमा निर्णय हुन्छ
भनेपछि समितिले अलिकति बढी मूल्य चाहिँ किसानलाई दिन खोज्यो भने त्यहाँ चाहिँ मिल्न सक्छ होइन
विगतको प्रचलन के छ हामीलाई त्यो तलमाथि गर्ने अधिकार छैन त्यो सबै कुराहरू हेरेर मापदण्ड के छ होइन क्राइटेरिया नियमहरू के छन् त्यो सबै हेरेर समितिले आवश्यक निर्णय गर्ने
तर किसानहरूले त गुनासो गरिरहेका छन् अझैसम्म मूल्य निर्धारण भएन हामीले चाहिँ कहिले पनि यो मूल्य निर्धारण भयो भनेर चाहिँ खबर पाउन सकेनौँ भन्ने छ
अब सबै कुराहरूको जवाब जिल्ला तहबाट मात्रै हुँदैन, हामी पनि माथि केन्द्रमा डिपेन्ड गर्नुपर्ने हुन्छ, भर पर्नुपर्ने हुन्छ, यो कुरो सबैलाई थाहा छँदैछ। यहाँ सिलिङ आइसकेपछि खाद्य संस्थानले त्यो प्रक्रिया सुरु गर्छ र त्यो कति पनि ढिला हुँदैन। त्यस
भनेपछि यो कार्तिक महिनाभरि खाद्य संस्थानले धान खरिद गर्दैन,
अब अहिलेसम्म आएको छैन भने तपाईँले भनेको कुरा सही पनि हुन सक्छ।
ए भनेपछि अब मङ्सिरको दोस्रो हप्तासम्म कुर्नु पर्ने भयो होइन?
त्यो अहिले समय भन्न सकिँदैन किनभने हामीलाई केही जानकारी नै आएको छैन। त्यो छिटो पनि हुनसक्छ, तपाईँले अनुमान गरेको समयभन्दा छिटो पनि हुनसक्छ, अब त्यो तपाईँले भनेको टाइम पनि हुनसक्छ, अब यो सबै कुराहरू केन्द्रको निर्देशन अनुसार नै हुन्छ।
बाँकेका प्रमुख जिल्लाधिकारी रविलाल पन्थ र खगेन्द्र दाहाल। नेपाल हुँदै भारततर्फ जाँदै गरेका 41 तिब्बतीलाई धनगढ़ीमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका अधिकांशसँग परिचय खुल्ने कुनै कागज पत्र नभएको प्रहरीले जनाएको छ। काठमाडौँबाट बसमा भारततर्फ गइरहेका उनीहरूलाई बरदा देवी होटल धनगढ़ीमा खाना खाइरहेका बेला प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई सो मबारे अध्यागमन विभाग काठमाडौँ पठाइएको कैलाली प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभएको छ। नागरिक दैनिकमा खबर छ।
नगरपालिकामा गाभेको भन्दै दैलेख, काल भैरव, गौरी, गमैडी र मालिका गाविसका स्थानीयले हिजो जिल्ला विकास समितिमा धरना दिएका छन्। चार गाविसलाई ज्वालामालिका गाउँपालिका बनाउनु पर्ने माग राख्दै स्थानीयले विरोध जनाएका हुन्। उनीहरूले सदरमुकाममा विरोध जुलुस प्रदर्शन गरेका छन्। स्थानीयले जिल्ला स्तरीय प्राविधिक सहयोग समितिका संयोजक हरि प्याकुरेल र प्रमुख जिल्लाधिकारी लुक बहादुर छेत्रीलाई मागसहितको ज्ञापन पत्र बुझाए। स्थानीयले काल भैरव, गौरी, गमैडी र मालिका दुल्लु नगरपालिकामा गाभेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। आजको कान्तिपुरमा खबर छ, पश्चिम डायरीमा सुजातालाई 50 लाख दिने सरकारी निर्णयबारे नागरिक मत।
गरिब मरेछन्, एउटा सिटाङ लोन पाउँदैनन्,
अन्याय हो यो, दुरुपयोग हो यो।
लगायतका सामग्री हामीसँगै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धुम्बोजी, नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
आउन दिउ त्यो मान्छेलाई, आज पनि ठग्नु भएछ, अब त जति फकाए नि मान्ने होला छैन के रे।
ओहो, आज त ढिलो पो भइहाल्यो।
सुन त, लौ यो सामान राख।
वाउ, कस्तो राम्रो कपडा, कहाँबाट लिएर आउनु भयो?
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको।
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ, एक्लै जानु भएछ है?
त्यहाँको बारेमा धेरै सुनेको थिएँ, हेर्न मात्रै गएको थिएँ, सामान मन पर्यो, लिइहालेँ, अर्कोचोटि सँगै जाउँला नि।
मिरर फेसन स्टुडियो एन्ड बुटिक, न्यू रोड, नेपालगञ्ज। महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ। डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98-86-53-999।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। स्वास्थ्य मन्त्री गगन कुमार थापाको तीव्र असन्तुष्टिका बावजूद सरकारले कंग्रेस नेत्री सुजाता कोइरालाको उपचारका लागि 50 लाख रुपियाँ दिने भएको छ। कैयौं मानिसहरू उपचार अभावमा ज्यानै गुमाएका खबर सार्वजनिक भइरहेका बेला पहुँचका आधारमा सुजातालाई त्यति धेरै रकम दिएको भन्दै विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्। सुनौ सर्वसाधारणको भनाइसहितको नागरिक आवाज।
मेरो नाम दुर्गा खड्का।
जसले खान्छ खाएको छ, गरिब मरेका छन्, एउटा सिटाङ लोन पाउँदैनन्, को गरिब हो, को धनी हो, को असहाय छ, को कस्तो छ, त्यो हेर्नु पर्ने हो, हेर्दैनन् कसैले, कसले हेरिरहेछ त?
दत्त सरके, त्यो त नेताहरूको लागि भयो नि, हाम्रो लागि त केही पनि छैन नि, गरिबको लागि केही छैन, डाक्टर छैन, त्यस्तो गाह्रो छ हामीलाई।
मेरो नाम उषा केसी। त गरिबलाई पनि हेर्नु पर्यो त, जो अशक्त छन्, गरिब छन्, उनलाई त झन् कसरी हुन्छ राहत दिने? अब प्राइभेटहरूमा जान पाँदैन, सरकारीमा कसरी हुन्छ सेवा दिने? गरिब दिगुको सेवा गर्नु पर्यो त, उनीहरूसित पैसासँगै पनि हुँदैन।
मेरो नाम दिलीप रेग्मी। अन्याय हो यो, दुरुपयोग हो यो। ठुला बडाहरूले अब 50 लाख रुपियाँ अस्ति भर्खर सुजाता कोइरालालाई दियो, त्योभन्दा पहिला अब राष्ट्रपतिलाई दियो होइन, तर अब यहाँ सामान्य व्यक्तिहरूले उपचार नपाएर, एउटा सामान्य औषधि पनि नपाएर, किन्न नसकेर मरिरहेको अवस्था छ। सरकारले भनौँ या पार्टीहरूले यो प्रवृत्तिलाई हटाएर जुन रकम छ त्यो रकमलाई चाहिँ बरु सामान्य नागरिकमा खर्च गर्न सके राम्रो हुने थियो। जसले चाहिँ एउटा सामान्य सिटामोल समय पनि किन्न नसकेर मृत्यु हुने अवस्था हामी कतिपय ठाउँमा पनि देखेका छौँ। अनि त्यो चाहिँ त्यो रकमलाई त्यहाँ सदुपयोग गरे राम्रो हुन्थ्यो जस्तो लाग्छ।
गभर्मेन्ट राज्यले किनभने अब चर्व साधनको लागि अब यहाँ नि शुल्क बस्नलाई अनि केही हामीहरूले किनभने केही सुविधाहरू हुनुपर्छ।
मेरो तेजबहादुर साई, सरकारले पनि के गर्छ भनेपछि जो भिआइपी मान्छेहरूलाई स्पेसल्ली बाहिर गएर यसले चाहिँ दबाई गराउँछ, उनीहरूको उपचार गराउँछ, होइन करोडौँ रुपियाँ खर्च गरेर उहाँ के त्यो चिज यहीँ खर्च गरेर यहीँ लगानी गरेर पनि त भोलि बिहान हुनसक्छ।
सामान्यतया कार्यालयको सरसफाई कसले गर्छ? सबैले उत्तर दिन्छन् कार्यालय सहयोगीले, तर जिल्ला मालपोत कार्यालयमा भने यो उत्तर फेल हुन्छ। यहाँका सबै कर्मचारीले सामूहिक रूपमा सरसफाई गर्छन्। जिल्ला मालपोत कार्यालय दैलेखका प्रमुख रामकृष्ण राणा मगरदेखि कार्यालय सहयोगी रमेश बोहरासम्म सबैले कार्यालय र ओरपर सफा गर्छन्। कार्यालय प्रमुखदेखि पीएनसम्म सबै मिलेर कार्यालय सफा गरिरहँदा ओरपर हिँड्नेलाई समेत सिकाइ भएको छ। कार्यालयका सबै कर्मचारी एकसाथ उभिएर कार्यालय हाता सफा गरेका उदाहरणीय कार्य हुन्। अति व्यस्त हुने कार्यालय भएकाले हप्तामा एकपटक सफा गर्ने निर्णय भएको कर्मचारीहरूले बताएका छन्। अरू समयमा धेरै सेवाग्राही आउने भएकाले हप्तामा एकपटक शुक्रबार बिहान सबै कर्मचारी अनिवार्य उपस्थित भएर सफा गर्ने गरेको कार्यालयका सूचना अधिकारी खगेन्द्र केसीले बताउनु भएको छ। आजको नागरिक पश्चिमेलीमा गोविन्द केसीले दैलेखबाट खबर लेख्नु भएको छ।
बर्दिया सानोश्री ताराताल स्थित कुस्मा घाटमा नगरपालिका र तीन गाविस जोड्ने झुलिङ्गे पुल पुननिर्माण दुई वर्षभित्र बन्ने भएको छ। 2071 साउन 30 गते बबई नदीको बाढ़ीले बगाएको उक्त पुल 4,41,00,000 निर्माण हुन लागेको हो। पुल हस्तान्तरण भएको महिना दिन नबिदै बाढ़ीले बगाएपछि आसपासका 80,000 बासिन्दा प्रभावित भएका छन्।
सल्यानको शारदा नगरपालिका एक शीतलपाटीमा विद्युत सब स्टेशन चलाउने योजना डेढ दशकदेखि अलपत्र परेको छ। लाखौं मूल्यका निर्माण सामग्री यत्रतत्र फैलिएको अवस्थामा छन्। भवनमा तारबार र रेखदेख गर्ने कर्मचारी नहुँदा सामान सुरक्षा हुन सकेको छैन। सब स्टेशन परिसरमा 33,000 भोल्टको ट्रान्सफर्मर अलपत्र अवस्थामा छोड़िएको छ। विद्युत प्राधिकरणले सब स्टेशन मा जडान गर्न ल्याएका ट्रान्समिटर राजनीतिक चलखेलका कारण इलाम पुगेकाले योजना अलपत्र परेको ठेकेदार गोविन्द पुनले बताउनु भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
घरेलु हिंसा पीड़ित एक महिलालाई जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक राहत प्रदान गरेको छ। सोमबार एक कार्यक्रमका बीच गनापुर एकी 22 वर्षीय सुनिता गडरियालाई प्रहरीले 13,000 रूपियाँ राहत सहयोग हस्तान्तरण गरेको हो। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले घरेलु हिंसा पीड़ित गडरिया सुत्केरी अवस्थामा औषधि उपचार तथा लालाल पालनको लागि सहयोग गरिएको बताउनुभयो।
सिख धर्मका प्रवर्तक गुरू नानकको 547 जन्म जयन्ती नेपालगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। बाँकेको सिखनपुरबा जमुना र नेपालगंज स्थित गुरूद्वारामा यहाँका सिख समुदायका मानिसहरूले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो पहिलो गुरू नानकको जन्म जयन्ती मनाएका हुन्। जन्म जयन्तीको अवसरमा नेपालगंजको गुरूद्वारामा 3 दिने कार्यक्रमको आयोजना गरिएको छ।
बाँकेमा बढ्दो बालश्रमको अवस्थालाई मध्यनजर राख्दै जिल्ला बाल कल्याण समितिले आकस्मिक अनुगमन गर्ने भएको छ। त्यसका लागि छुट्टाछुट्टै दुईवटा समूह बनाइएको छ। प्रमुख जिल्लाधिकारी रविलाल पन्थको अध्यक्षतामा हिजो बसेको समितिको बैठकले विभिन्न चरणमा बालश्रमको अवस्थाको अनुगमन गरी बाल श्रमिक राख्ने व्यक्ति तथा निकायलाई बालश्रम विरूद्धमा अभिमुखीकरण दिने निर्णय भएको बाल संरक्षण अधिकृत शोभाराम बस्नेतले जानकारी दिनुभयो। दैनिक नेपालगंजमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, नेपालगंजलाई हरियाली र हराभरा युक्त बनाउन के गर्नुपर्ला? आजको नागरिक मतमा नेपालगंज फुलटेक्रा निवासी सुधा रेग्मीको विचार।
नगरपालिकाले एउटा रुख कम्तीमा एउटा व्यक्तिले एउटा रुख रोप्नु पर्यो, त्यसले गर्दा साध्य हुँदैन। सबैले वृक्षारोपण गर्नु पर्यो, जनचेतना फैलाउनु पर्यो, सफा सुग्घर वातावरण राम्रो गराउनु पर्यो, भने मन्जल हाल्नु पर्यो, हेर विचार गर्नु पर्यो। रोप्न त रोप्छौँ तर अब पशुले खाइहाल्छन्, त्यसलाई हुनु नदिनु पर्यो, त्यसलाई रोकथामको लागि के व्यवस्था गर्नु पर्यो। एक व्यक्तिले एउटा रोप्छ भने हजारजनाले हजारवटा रोप्छ, होइन? अब हजारवटा भयो,
त्यसमा सबैलाई सुविधा पनि भयो, सजिलो पनि भयो, एउटैलाई मर्का पनि परेन, राम्रो पनि देख्यो, वातावरण हावा पानी सबै राम्रो देख्यो। यो विषयमा सबैले चाहिँ सोच्नुपर्छ, ध्यान दिनुपर्छ। नयाँ घर बनाएपछि एउटा बिरुवा अवश्य रोप्नु पर्यो, जहिले बिरुवा रोप्दैन त्यसको घरको नक्सा नै पास नहुनु पर्यो, त्यस्तो कराउनु पर्यो, नियम लगाउनु पर्यो, बिरुवा रोपौँ रोपौँ भनेर मात्रै केही हुन्न, रोप्नु पर्यो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको खासकुसमा स्थित पूर्वी गाउँमा डेंगूको त्रास, पाँच वर्षदेखि लगातार डेंगूको संक्रमण, एकै घरका दुईको मृत्यु।
भारतीय नोटको प्रतिबन्धको असर, बिरामीलाई दैलेखकी बालिका कोहलपुरको होटेलमा मृत्युसँग लड्दै।
कैलालीको उदासीपुरवासीद्वारा ढिक्री महोत्सव, सुर्खेतमा आयोजना गरिएको कर्णाली एक्सपोमा हेलिकप्टर प्याकेज।
र नेपाल हुँदै भारत जाँदै गरेका 41 तिब्बती धनगढीमा पक्राउ।
पश्चिम डायरी krishnasarefm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै निशु र म प्रिया बिदा हुन्छौँ। आज कार्तिक 30 गते मंगलबार, नोभेम्बर 15 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो